नमस्कार, समसामयिक विषयमा कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। अध्यागमन विभागले 40 वर्ष मुनिका नेपाली महिलाहरूले वैदेशिक भ्रमणमा जाँदा अनिवार्य रूपमा परिवार र स्थानीय तहको स्वीकृति लिनुपर्ने व्यवस्थासहितको कार्यविधि गृह मन्त्रालयमा पेश गरेको भनी पछिल्लो दिन चौतर्फी आलोचना भएको छ। कतिपय खाड़ी तथा अफ्रिकी मुलुकमा केही दिनका लागि भ्रमण भिसामा वैदेशिक भ्रमणमा गएर उतै लुक्ने काममा संलग्न हुने तथा त्यसक्रममा अलपत्र पर्ने प्रवृत्ति देखिएपछि त्यसलाई कसरी निरुत्साहित गर्ने भन्ने विषयमा सरकारले पछिल्लो समयमा तयारी भने गरिरहेको थियो। यद्यपि अन्य विभिन्न कुराहरू जोडेर बाहिर आएको हुँदै नभएका कुराहरू पनि बाहिर आएको भनी पछिल्लो समयमा गृह मन्त्रालयले समेत त्यस विषयमा स्पष्ट पारेको छ। अध्यागमन विभागले गरिरहेको पछिल्लो तयारी, वास्तविकता र बाहिर आएका विषय लगायतका विषयमा आजको अन्तरसंवादमा हामी कुराकानी गर्नेछौं। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ अध्यागमन विभागका महानिर्देशक रमेश केसी। डिजी साहब, स्वागत छ यहाँलाई,
धन्यवाद।
जसरी कुराहरू बाहिर आए त्यसको वास्तविकता चाहिँ के हो?
यो केही दिन यता यो 40 वर्ष मुनिका महिलाहरूले विदेश जान नपाउने जस्तो गरी सामाजिक सञ्जाल र यो विभिन्न सञ्चार माध्यमहरूमा आएको खबरमा कुनै सत्यता नभएको म अनुरोध गर्न चाहन्छु। यो केही समयदेखि भिजिट भिसाको दुरुपयोग हुने, भ्रमण भिसामा गएर अलपत्र पर्ने, भ्रमण भिसामा जान खोजेर वैदेशिक रोजगारीको वैधानिक बाटोलाई अवलम्बन नगर्ने जस्ता प्रवृत्ति निरुत्साहित गर्न भिजिट भिसामा जाने व्यक्तिलाई के कसरी अलि व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा आन्तरिक छलफलको क्रममा रहँदा आन्तरिक छानबिनको एउटा समितिले दिएको सुझावको रूपमा यदि कुनै जोखिमयुक्त वर्गका महिला अथवा बालबालिका अथवा त्यस्ता व्यक्ति अथवा जोखिमयुक्त देशमा जाँदा केही कार्यविधिहरू अवलम्बन गरिनुपर्छ कि प्रथम पटक जाने त्यो गन्तव्य देशको कुनै जानकारी नभएका त्यस्ता चाहिँ नेपालीहरूलाई केही सुरक्षात्मक व्यवस्था गरिनुपर्छ कि भन्ने सन्दर्भमा उठेको आन्तरिक कुरा मात्रै भएको, त्यो कुनै निर्णय नभएको र त्यो विषयलाई अलिकति उछाल ल्याइयो, यसमा कुनै सत्यता नभएको हामीले हिजो विज्ञप्ति मार्फत यसलाई चाहिँ जानकारी गराइसकेका छौँ। र अहिलेको समाज, अहिलेको विश्व परिवेश, अहिलेको मानव अधिकार, अहिलेको स्वतन्त्रता समानता यस्ता समयमा कुनै पनि नागरिकका नैसर्गिक हकलाई कुण्ठित पार्ने गरी कुनै पनि यो प्रतिगमनात्मक कामलाई सघाउ पुर्याउने गरी निर्णय हुन्छ भन्ने कुरा हामीले विश्वास गर्न पनि सकिँदैन, त्यसरी हुन्छ जस्तो मलाई लाग्दा पनि लाग्दैन।
डिसाब, जस्तो अब यो बाहिर आएका कुरा र यहाँले स्पष्ट पारेका कुराका सन्दर्भमा भित्री तयारीहरू त केही न केही भएकै थियो नि। जस्तो अब यहाँले पनि अघि उल्लेख गर्नुभयो कि वैदेशिक भ्रमणमा चाहिँ भ्रमण भिसामा गइदिने, त्यहाँ जाने अनि लुक्ने, त्यो जुन उद्देश्यले गएको हो अथवा म मेरो आफन्त छन् त्यहाँ यसरी जान्छु म 7 दिनमा फर्किन्छु भन्ने मान्छे त्यहाँ गएर लुक्ने, काम खोज्ने र काम नपाएपछि अलपत्र पर्ने, सरकारलाई समस्या हुने, यो समस्या त छँदै थियो। अब यसलाई समाधान गर्ने सन्दर्भमा छलफल पनि भएका हुन्। अब यो महिलाका सन्दर्भ चाहिँ कसरी आयो? यो पुरुष र महिला दुवैतर्फबाट चाहिँ यस्ता खालका समस्याहरू छन्, यो विगतदेखि नै यहाँहरूलाई अवगत भएकै विषय हो।
म पक्कै पनि हाम्रो यस्ता किसिमका समस्याहरू छन्। अहिले मानिसहरू यो कोरोनाको कारणले धेरै व्यक्तिहरू रोजगारविहीन भएर घरमा बसिरहेको र कुनै उपायबाट वैदेशिक रोजगारमा जान चाहिरहेको अवस्था छ। अब त्यस्तो अवस्थामा विभिन्न मुलुकहरूले रोजगारीका स्वीकृतिहरू प्रदान नगरिरहेको र भिजिट भिसा लिन सजिलो हुने खाडी मुलुकमा तथा अफ्रिकी मुलुकहरूमा तान्जानिया, चाड, नाइजर, सेन्ट्रल अफ्रिकी गणराज्य यस्ता जो हाम्रो देशको लागि नामै नसुनेका मुलुकहरूले या त अनएराइभल भिसा पनि दिन सक्ने या चाहिँ भिजिट भिसा सहजै दिन सक्ने र त्यहाँ गएर अलपत्र पर्न सक्ने सम्भावना पछिल्लो समय देखा परिसकेपछि एउटा सरकारको दायित्वको हिसाबले पनि नेपाली नागरिकहरूप्रति विदेशमा अलपत्र नपरून्, दुःख नपाउन्, यस्ता गुनासाहरू नआउन् भन्ने हिसाबले आन्तरिक रूपमा हाम्रो समय समयमा यस्ता छानबिन, आन्तरिक रूपमा छलफल हुने नै गर्छन्। त्यसमा उठेको विषय भएको हुनाले नेपाली नागरिकलाई सुरक्षा दिनको लागि केही कदमहरू अवलम्बन गर्नुपर्छ कि भन्ने विषय भएको मात्रै कुरा हो। फेरि हामीले कुनै पनि नागरिकहरूलाई सहज गराउनको लागि सबैभन्दा माथिल्लो निकाय हाम्रो नेपालको संविधान छ, त्यस अन्तर्गत कानुन छन्, त्यस अन्तर्गत नियमावलीहरू हुन्छन्। ती सबैमा नभएका विषयहरू हामी आन्तरिक कार्यविधिमा राखेर मात्रै नियन्त्रण गर्न सक्दैनौँ, यी कुरा पनि छन्। त्यो भावनाले एउटा चाहिँ सरकारको दायित्वलाई पनि विचार गरिनुपर्छ भन्ने विषय आएको कुरा हो। अब यो विषय समाप्त पनि भइसकेको छ, त्यस कारण यो विषयमा अरू धेरै चर्चा गर्नुभन्दा पनि हामी अध्यागमन प्रशासनलाई के कसरी अगाडि बढाउने भन्ने विषयमा हेरिनुपर्छ भन्ने मलाई लाग्छ।
दिसाब, यहाँले यो 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 कुरा यहाँले गरिरहँदा पनि मूल रूपमा समस्या त छ होइन? यहाँले पनि उल्लेख गर्नुभयो समस्या छ, समस्या यदि समयमै यसलाई यस्ता खालका प्रवृत्ति एक हिसाबले भनौँ न विकृतिकै रूपमा चाहिँ बढ़िरहेको छ त्यो नेपाल सरकारलाई आधिकारिक रूपमा जानकारी पनि छ। अब समस्याको समाधान त गर्नु पर्यो, तर जसरी अब महिलाको मात्रै कुरा ल्याइयो कि 40 वर्ष मुनिका महिलाहरूका सन्दर्भमा मात्रै होइन, अब यसरी चाहिँ यो महिला पुरुष जसले गरे पनि यस्तो खालको समस्या त भएकै छ। अब यो महिलाको मात्रै कुरा ल्याएर जसरी अब अहिले बाहिर आयो, अब यसले चाहिँ होइन महिलाहरूलाई मात्रै रोक्न खोजेको हो कि महिलाको हकलाई चाहिँ कुण्ठित गर्न खोजिएको हो कि भन्ने ढंगले फरक ढंगले आयो नि त बाहिर। अब यसले त समस्या समाधानमा कहीँ न कहीँ जटिलता त उत्पन्न गर्छ।
महिलामा मात्रै समस्या छ भन्ने विषयमा हामी निर्केवलमा पुग्नु हुँदैन, समस्या सबैमा छ। हाम्रो रोजगारीमा समस्या छ, हाम्रो के अरे हाम्रो जनचेतनामा समस्या छ। हामी चाहिँ अहिले पनि विदेश जाँदाखेरि गन्तव्य मुलुकको कहाँ जाँदैछौँ, कसरी जाँदैछौँ, हामी त्यहाँ गएर के गर्ने हो, यिनी जनचेतनाका कुराहरूमा चाहिँ समस्या छ। समस्याहरू महिलाको मात्रै हो भन्ने विषय मलाई पनि लाग्दैन, तर जहाँसम्म पहिलो पटक जाने हामी कहाँ अहिले पनि एयरपोर्टमा जाँदै गरेका दाजुभाइ दिदीबहिनीहरूलाई हामीले प्रश्न गर्दाखेरि तपाईँ कुन देशमा जाँदै हुनुहुन्छ भनेर सोद्धा मलाई खासै यो देशको बारेमा थाहा छैन, मलाई फलानो अथवा कोही बिचौलिया अथवा कोही साथीले गर्दा म यो देश जाँदैछु भन्ने हामीले पनि सम्झिँदाखेरि यो चाहिँ अलपत्र पर्न सक्ने जस्ता समस्या भएका व्यक्तिहरू पनि भिसा लिएर बाहिर गइरहँदा हामीलाई यो समस्यात्मक रूपमा लाग्ने विषय स्वाभाविक हुन आउँछ र त्यस सन्दर्भमा यो उठेका विषय हुन् र फेरि 40 वर्ष मुनिका महिला भन्ने मात्रै विषय होइन। कुरा उठ्दाखेरि अब जसलाई हामी कहाँ घर परिवारका सदस्यले पनि मेरो छोरा अथवा मेरो छोरी अलपत्र पर्यो, हामीलाई जानकारी नदिएर कसैले ललाई फकाई गरेर लग्यो लगायतका कुराहरू आउँदाखेरि उठेको विषय हो। यसलाई महिलाको विषय मात्रै छ नेपालमा, महिला बाहेकको कुनै विषय छैन भन्ने हिसाबले हेरिनु हुँदैन। यहाँ चाहिँ सबैका हाम्रो चाहिँ रोजगारीका समस्या छ, आर्थिक उपार्जनका विषयको समस्याहरू छन्, हाम्रो शिक्षाको समस्या छ, हाम्रो जनचेतनाको कमीको समस्या छ, यी ठगिने बिचौलियाहरू मार्फत गृह मार्फत चाहिँ जाने समस्या छ, वैदेशिक रोजगारीको सिस्टमलाई छलेर जाने समस्या छ। यी धेरै समस्याहरूमध्ये यी समस्याहरूलाई पनि हामी बिस्तारै सम्बोधन गर्नुपर्छ भन्ने हिसाब भयो।
रिसाब, अब यहाँले जसरी कुरा गर्नुभयो कि सिस्टमलाई छलेर जाने समस्या छ भन्ने राज्यको नजरमा त्यो देखिन्छ, आम सर्वसाधारणहरू अथवा यहाँले अघि उठाएको जस्तो जो मानिससँग यहाँ काम छैन, वैदेशिक रोजगारीमा गएपछि आर्थिक उपार्जन गर्न सक्छु, मेरो घर परिवार पाल्न सक्छु भन्ने मानिसहरूको चाहिँ चाहना के छ भने भिजिट भिसामा गएर प्रयास गर्यो भने ठगिने सम्भावना चाहिँ कम हुन्छ, यहाँ बिचौलियाहरूले ठगिदिने भए अब सौदाबाजी जुन हुन्छ त्यहाँ गएर म आफै संलग्न हुन्छु त्यसले गर्दाखेरि मेरो पैसा जोगिन्छ भन्ने खालका धारणा पनि पाइन्छ। अब यसलाई सहजीकरण गर्ने सन्दर्भ राज्यले नै गर्नुपर्ने हो, यसलाई कसरी हेर्नुहुन्छ?
होइन, व्यक्तिहरूमा भिजिट भिसामा गएपछि ठगिँदैन भन्नुभन्दा पनि भिजिट भिसा कतिपय खाडी मुलुक तथा अफ्रिकी मुलुकहरूमा भिजिट भिसा लिने प्रक्रिया एकदमै सहज छ। अझ कति अफ्रिकी मुलुकहरूमा अन एराइभल भिसा छ, जाँदा जाँदै भिसा प्राप्त गर्न सकिने अवस्था पनि हुन्छ। कुनै तरिकाले त्यो देशभित्र पसौँ अनि त्यसपछि देखा जाएगा भन्ने जस्तो हाम्रो मानसिक छ, त्यो हिसाबले जान खोजेको हुनसक्छ जस्तो मलाई लाग्छ। र भिजिट भिसामा गएर सुरक्षित हुन्छु भन्ने त कसैको पनि मानसिकता हुँदैन, हामीले पनि त्यही अनुसार सबैलाई सञ्चारित पनि गरेको अवस्था छ। किनभने वैदेशिक रोजगारको जुन हाम्रो औपचारिक च्यानल छ त्यो च्यानल मार्फत जाने हो भने उहाँको एउटा अभिलेख रहन्छ, उहाँको बिमाको व्यवस्था ग्यारेन्टी गरिएको हुन्छ, नेपालबाट कति वैदेशिक रोजगारलाई गए, कुन कुन देशमा गए भन्ने हुन्छ, र हाम्रा त्यहाँ रहेका कूटनैतिक नियोगहरूले पनि त्यसको लेखाजोखा राख्ने गर्छन्, र हाम्रो कानुनले पनि यसरी वैदेशिक रोजगारमा यस्ता प्रक्रिया अवलम्बन गरेपछि जान पाइन्छ भनेका विषयहरू हेरेर चाहिँ यो काम गरिन्छ। त्यस कारण यदि कोही वैदेशिक रोजगारको लागि अथवा विदेश स्थित कुनै पनि रोजगारमा जानुहुन्छ भने उहाँहरू वैदेशिक रोजगारको औपचारिक च्यानल मार्फत जानुहोस् भनेर हामी अनुरोध गर्ने गर्छौँ। अब भ्रमणको कतिपय अवस्था हामीले चाहिँ हेर्ने गर्छौँ, सामान्य आर्थिक अवस्थाका व्यक्तिहरू पनि म यसो दुई महिना दुबई घुमेर आउने हो भनेर उहाँहरूले भन्ने गर्नुहुन्छ। अब नेपालीको आर्थिक हैसियत सबै विषयले हेर्दा कुनै व्यक्ति वर्षमा 2-3 लाख रुपियाँ खर्च गरेर दुबई घुमेर आउने सामान्य सबैको औकात नहुन सक्छ। ती विषयहरू अलिकति प्रश्न उठ्न सक्ने विषयहरू भएको अवस्थामा त्यसलाई कसरी निरुत्साहित गरेर जुन कामको लागि जाने हो त्यही भिसामा जान, जुन प्रयोजनको लागि जाने यहाँबाट प्रस्थान गर्ने हो त्यही उद्देश्यमा संलग्न रहन हाम्रो चाहिँ सबैलाई अनुरोध हुन्छ। र यहाँ हाम्रो अहिले वैदेशिक रोजगार विभागमा पनि विभिन्न यो अनलाइन मार्फत सहजै रोजगार स्वीकृति लिने प्रणाली सुरु भइसकेको छ। व्यक्तिगत रोजगार लिने व्यक्तिले पनि गन्तव्य मुलुकको कम्पनीको अनुरोधमा सहजै व्यक्तिगत वैदेशिक रोजगारी लिन सकिने अवस्था छ। त्यस कारण यदि कोही रोजगारीको लागि जाने हो भने रोजगारी भिसामा जान, रोजगारीको चाहिँ औपचारिक च्यानल अवलम्बन गर्न हामीले अनुरोध गर्ने गर्छौँ।
डी साहब, अब जस्तो अपरिपक्व सूचना बाहिरियो जसले गर्दाखेरि अब यहाँहरूको पनि टाउको दुखाइ भयो, विज्ञप्ति जारी गर्नु पर्यो, यसरी आम संचारमा आएर यो होइन यो यसरी हो भन्नु पर्यो, अन्य मानिसहरूलाई पनि त्यसले तरंगित पार्यो, समस्या चाहिँ छ यसमा। संख्यात्मक हिसाबले हेर्नुपर्दाखेरि अध्यागमन विभागसँग यसरी गएका, भनौँ न गएर समस्यामा परेका, अल्पत्रै परेका, यहाँहरूको हिजोको विज्ञप्तिमा छ अल्पत्रै पर्यो भन्ने शब्द छ, अल्पत्रै परेका, त्यसले चाहिँ सरकारलाई पनि गाह्रो भएको, त्यस्ता घटनाहरू चाहिँ कति छन् डी साहब?
अब संख्यात्मक हिसाब हेर्ने हो भने हामी चाहिँ यो कोरोना कालमा धेरै व्यक्तिहरूको आवत जावत अलिकति रोकिएको अवस्था पनि छ। हामीले यो सेप्टेम्बर महिना अथवा भदौको 15 गते पछाडि बिस्तारै अन्तर्राष्ट्रिय उडानहरू सुचारू हुन थालेको हो र बिस्तारै अहिले यो बढ्ने क्रममा पनि रहेको छ। हामीसँग विभिन्न मुलुकहरूमा विभिन्न उद्देश्य प्रयोजनमा जाने नेपालीहरूको संख्या बिस्तारै यो कोरोना पछि बढ्दै गइरहेको छ। झन्डै गएको महिना, गएको यो जनवरी महिनामा मात्रै 6-7 हजार व्यक्ति भ्रमणमा अथवा भिजिटमा बाहिरहरू विभिन्न मुलुकहरूमा गइरहनु भएको छ। अमेरिकामा जानुभएको छ, अमेरिका, जापान लगायत, युरोप लगायत अलि विकसित मुलुकहरूमा जाने व्यक्तिहरूको लागि हाम्रो त्यति टाउको दुखाइको विषय हुँदैन, किनभने ती मुलुकहरूले भिसा दिनु दिँदा नै धेरै प्रक्रियाहरू पुरा गरेर र भिसा दिइसकेपछि त्यो नागरिकको सुरक्षाको ग्यारेन्टी गरेर भिसा दिने भएको हुनाले ती मुलुकमा जाने नागरिकहरूको लागि धेरै चिन्ता हामीले लिनुपर्ने देखिँदैन। तर जुन अफ्रिकी तथा यो जोखिमयुक्त मुलुकहरू छन् त्यहाँ जाँदाखेरि व्यक्तिहरू अलपत्र पर्ने सम्भावना हुन्छ। संख्यात्मक रूपमा हेर्ने हो भने झन्डै 8-10 हजारको संख्यामा प्रत्येक महिना भ्रमण भिसामा अथवा भिजिट भिसामा बाहिरिएको तथ्याङ्क देख्ने गरिन्छ। सन् 2020मा यो संख्या अलि व्यापक थियो, तर यो 2021मा आउँदा बिस्तारै कमी छ। यसको कारण चाहिँ यो कोरोना, कोभिड, यो लकडाउन लगायतका विषयहरू पनि हुन सक्छन्। विश्वका धेरै मुलुकहरूले अझै पनि लकडाउनकै स्थितिमा रहेका छन्। कुनै कुनै मुलुकहरू पुनः लकडाउनमा छन्, कुनै सतर्कतापूर्वक विदेशीलाई स्वागत गरिरहेका छन्, कुनैले अहिले विदेशीलाई ल्याउन नै बन्द गरिरहेका छन्। त्यसकारण यो संख्या गएको सालभन्दा त कमै हो, तर पनि नेपालबाट बाहिर जानेको संख्या बढिरहेको अवस्था छ।
आदरणीय श्रोता, अध्यागम विभागले 40 वर्ष मुनिका नेपाली महिलाहरूले वैदेशिक भ्रमणमा जाँदा अनिवार्य रूपमा परिवार र स्थानीय तहको स्वीकृति लिनुपर्ने व्यवस्थासहितको कार्यविधि गृह मन्त्रालयमा पेश गरेको भनी चौतर्फी रूपमा आलोचना भएको छ। यद्यपि अध्यागमन विभागले त्यस्तो खालको महिलालाई लक्षित गरेर त्यस्तो खालको सबै भ्रमणमा त्यस्तो व्यवस्था नगरिएको स्पष्ट पारिसकेको छ। यसै विषयमा आजको अन्तर्संवादमा पनि हामी केन्द्रित भइरहेका छौं। डिसाप, अब अलिकति प्रसंग फेरौं। पछिल्लो समयमा भनौं न, अध्यागमन विभागले चाहिँ अन्तर्राष्ट्रिय स्तरको अध्यागमन सुविधालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, अन्तर्राष्ट्रिय मापदण्डमा लैजाने भनेर विभिन्न सुधारका चाहिँ कामहरू कार्यक्रमहरू ल्याएको थियो। त्यसका प्रभावहरू कस्तो देखिएका छन्? ती कामहरू कसरी अगाडि बढिरहेका छन्?
हो, यो अध्यागमन प्रशासन भनेको हाम्रो देशभित्रको विषय मात्र समावेश नभएर अन्तर्राष्ट्रिय स्तरसम्म यसको चाहिँ असर प्रभाव कारणहरू जाने भएको हुँदा हामीले अध्यागमन प्रशासनलाई निरन्तर सुधार गर्दै आइरहेका छौँ। पहिलो सुधारको रूपमा अध्यागमन तथ्याङ्क अथवा अभिलेख प्रणालीलाई व्यवस्थित गर्ने हो। कति व्यक्तिहरू नेपालबाट बाहिर जाँदै हुनुहुन्छ, कति विदेशीहरू नेपाल आउनुहुन्छ, त्यसको स्पष्ट अभिलेख र तथ्याङ्क व्यवस्थित गर्ने हो। त्यसलाई हामीले अहिले गएको वर्षदेखि हामी चाहिँ पुरा अध्यागमन प्रशासन अनलाइन सिस्टममा आबद्ध भएको छ र अनलाइन सिस्टममा आबद्ध भएपछि प्रत्येक व्यक्ति गएको आएको त्यसको उद्देश्य लगायतका विवरणहरू हामी स्पष्ट रूपमा हेर्न सक्छौँ। त्यस्तै गरेर अध्यागमन प्रशासनका आधुनिक उपायहरू विश्वका अन्य मुलुकहरूले अवलम्बन गरेका जस्तो हामी अवलम्बन गर्ने प्रक्रियामा छौँ। पूर्वाधार विकासलाई हामीले पहिलो प्राथमिकता दिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको आगमन र प्रस्थान कक्षहरूमा एउटा व्यवस्थित वैज्ञानिक अध्यागमन प्रस्थान र आगमन कक्षहरू बनाएको अवस्था छ। त्यहाँ कम्प्युटराइज र सिस्टमेटिक प्रशासन दिनको लागि हामीले पहल प्रयास गरेका छौँ। हामी भिसा प्रणालीलाई अझै वैज्ञानिक भिसा प्रणालीलाई जानलाई हामीले सुरु गरिसकेका छौँ। ई भिसा अथवा सिस्टम जेनेरेटेड भिसा प्रणालीमा हामी जाने तयारी भइसकेको छ। त्यस्तै गरेर हाम्रा कर्मचारीहरूको क्षमता विकास र यो अध्यागमन प्रशासनलाई अरू देशहरूले अवलम्बन गरेका जस्ता आधुनिक उपकरणहरू र प्रविधि मैत्री प्रशासनको रूपमा हामी अध्यागमन प्रशासनलाई लिँदैछौँ। नेपालमा अहिलेसम्म 13 अध्यागमन इकाइहरू छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, दक्षिणतिरका 8 नाकामा र उत्तरतिरका 3 नाकामा अध्यागमन कार्यालय तथा अध्यागमन इकाइहरू रहेका छन्। ती सम्पूर्ण कार्यालयहरूमा कम्प्युटर सफ्टवेयर मार्फत आगमन र प्रस्थानको अभिलेख राख्ने व्यवस्था हामीले लागू गरिसकेका छौँ र ती नाकाहरूमा रहेका कर्मचारीहरूको क्षमता विकास र त्यहाँबाट अध्यागमन प्रशासनलाई अझै सहज सरल बनाउन हामीले प्रयास बढाइरहेको अवस्था छ।
जस्तो अब विभागले पछिल्लो समयमा कोरोनाका सन्दर्भमा पनि विभिन्न चाहिँ भन्नु खालका कार्यक्रमहरू ल्यायो, निर्णयहरू गर्यो र यो उद्धार सहितका कामहरू पनि गर्यो, त्यसको विवरणहरू के छ?
नेपालमा गएको चैत 11 गतेदेखि मार्च 21 चैत 11 लकडाउनको सुरुवात भयो। लकडाउनको सुरुवात भइसकेपछि अध्यागमन प्रशासनमा यसको असर पर्यो नै। हामीले अध्यागमन प्रशासनलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा समय समयमा आन्तरिक निर्देशन सर्कुलर गरेर यसलाई व्यवस्थित गर्ने प्रयास गर्यौँ। चैत 11 झन्डै असार महिनासम्म कुनै पनि अध्यागमन सम्बन्धी गतिविधिहरू हुन सकेनन्। केही उद्धार उडान मार्फत बाहिर विदेशमा रहेका नेपालीहरूलाई ल्याउने प्रयास भयो र आजका मितिसम्म झन्डै 2,70,000 भन्दा बढी नेपालीहरू विभिन्न मुलुकमा अलपत्र परेर रहेका अथवा अप्ठ्यारोमा परेका नागरिकहरू 2,70,000 भन्दा बढी नेपाल ल्याइएको अवस्था छ। त्यस्तै गरेर विदेशीहरू नेपालमा जुन अड्केर रहेका स्ट्रान्डेड टुरिस्ट अथवा अड्केर रहेका विदेशी नागरिकहरू उहाँहरूलाई सहजीकरण गरेर झन्डै 10,000 को सङ्ख्याका यसरी अड्केका पर्यटकहरूलाई आफ्नो गन्तव्य देशमा पुर्याउनको लागि हामीले सहजीकरण गर्यौँ। त्यस्तै गरी विश्वका अरू मुलुकहरूले पनि लागू गरेको जस्तै यो कोरोना कालमा अथवा लकडाउनको बेलामा विदेशीहरूलाई पनि मानवीयताको नाताले कुनै भिसा शुल्क नलिएर लकडाउनले अड्केका विदेशीलाई हामीले चाहिँ प्रस्थान सहजीकरण गर्ने गर्यौँ। त्यसले यो लकडाउनको पिरियडमा अर्थात् भदौ को सुरुसम्म यदि कसैको भिसामा कडिकडाउ नगरेर हामीले भदौ को सुरु सम्ममा रहेका भिसालाई हामीले निशुल्क भिसा दिने गरेर उहाँहरूलाई आफ्नो देशमा पठाउने प्रयास गर्यौँ। अनि यो लकडाउनको बीचमा विभिन्न निकायहरूसँग अन्तर सम्बन्ध हामीले स्थापना गर्यौँ। एउटा यो क्राइसिस म्यानेजमेन्ट सेन्ट्रल कमिटी सिसिएमसी भन्ने स्वास्थ्य मन्त्रालय लगायत विभिन्न निकायगत विभिन्न अरू निकायहरूको पनि संलग्नताको समिति छ। त्यसबाट यो कोरोनासँग सम्बन्धित विभिन्न निर्देशनहरू प्राप्त भए बमोजिम हामीले समन्वयात्मक रूपमा कामहरू गरिरहेका छौँ। अहिले पनि नेपाल आउने नागरिकहरू यो सिसिएमसीको अनलाइन फर्म अथवा कहाँबाट आइरहेको छ भन्ने एउटा फर्महरू लिएर नेपाल प्रवेश गर्ने गरिरहेको अवस्था छ। अहिले हामीले कोरोनाको कारणले विश्वका अधिकांश मुलुकबाट नेपाल आउन सक्ने अनलाइन अनअराइभल भिसा प्रणालीलाई अहिले स्थगित गरेर बाहिरबाट भिसा लिएर मात्र आउन सक्ने र नेपाली मूलका नागरिक अथवा नेपाल स्थित कूटनैतिक नियोगमा काम गर्ने कर्मचारीहरूको हकमा बाहेक अरू सबैलाई भिसा लिएर मात्र आउन र यदि पर्यटकहरू हुनुहुन्छ भने पर्यटकहरूका सन्दर्भमा पर्यटन विभाग वा पर्यटन बोर्डको सिफारिस भएको खण्डमा अन एराइभल भिसा दिन सकिने प्रणाली अवलम्बन गरिरहेका छौँ। यसरी हामीले चाहिँ यो कोरोना सङ्कटका बीच पनि विभिन्न सेवाहरू सुचारु गरिरहेका छौँ। दिनमा झन्डै औसत 15-20 फ्लाइट आउने र 15-20 फ्लाइट जाने अन्तर्राष्ट्रिय विमानस्थलमा 3 सिफ्टमा रहेर हाम्रो अध्यागमन प्रशासन हामीले सञ्चालन गरिरहेका छौँ। यसरी हामी यो सङ्कटका बीच पनि अध्यागमन प्रशासनलाई सुचारु गरिरहेको अवस्था छ।
डी साहब, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धन्यवाद।
धन्यवाद, थ्याङ्क यू। रेडियो नेपाल सम्पूर्ण परिवारलाई र आदरणीय श्रोताहरूलाई आफ्नो भन्ने मौका दिनुभएकोमा हार्दिक धन्यवाद।
उहाँ हुनुहुन्थ्यो अध्यागमन विभागका महानिर्देशक रमेश केसी। अध्यागमन विभागले 40 वर्ष मुनिका नेपाली महिलाहरूले वैदेशिक भ्रमणमा जाँदा अनिवार्य रूपमा परिवार र स्थानीय तहको स्वीकृति लिनुपर्ने व्यवस्थासहितको कार्यविधि गृह मन्त्रालयमा पेश गरेको भनी चौतर्फी रूपमा आलोचना भएको सन्दर्भमा हामीसँग कुराकानी गर्नुहुँदै उहाँले कतिपय खाड़ी र अफ्रिकी मुलुकमा केही दिनका लागि भ्रमण भिसामा वैदेशिक भ्रमणमा गएर उतै लुक्ने काममा संलग्न हुने अल्पत्र पर्ने प्रवृत्ति देखिएपछि त्यसलाई निरुत्साहित गर्न छलफल भने चलाएको तर त्यस्तो खास कुनै खालको निर्णय र कार्यविधि बनि नसकेको बारेमा स्पष्ट पार्नुभयो। आजको अन्तर्सम्वादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र राजु थापासहित म सन्तोष रिग्मी बिदा हुन्छु। हवस्त, नमस्कार।